नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश नेरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आज मंगलबारको श्रृंखलामा हामी कथाहरू लिएर आइपुगेका छौं। आजको कार्यक्रममा हामी कथाकार बबिता बस्नेतका कथाहरू सुनाउनेछौं। बबिता बस्नेतको यसअघि पनि हामीले केही कथाहरू श्रुति सम्वेकमा सुनाइसकेका छौं। आज उहाँको कथाहरूमध्ये हामीले वाचन गर्ने पहिलो कथाको शीर्षक छ पहिलो प्रेम। तपाईँको पहिलो प्रेम मेरी श्रीमती अपेक्षा। भेट कहिले भएको थियो? 2055 सालमा। त्यति बेला म 36 वर्षको थिएँ। त्यतिका वर्षसम्म कुनै केटीसँग तपाईँको सम्बन्ध भएन? खै, पढाइ र करियरको दौडादौडमा त्यतातिर सोच्दै सोचिएन। प्रेमको सुरुवात चाहिँ कसरी भएको थियो? पार्टीमा भेट भयो, आँखा जुद्यो, फेरि दोस्रो पटक भेट भयो, यस्तै यस्तै। विवाहको प्रस्ताव कसले राख्यो नि? मैले नै राखेँ। उनी त पछिसम्म रिजर्भ थिइन्। टेलिभिजनमा आउँदै गरेको यस्तो अन्तर्वार्ता खुब रमाइलो मानेर हेरिरहेका विश्वासले श्रीमतीपट्टि फर्केर केही भन्न खोज्दा ऊ पसिना पुसिरहेकी थिए। यस्तो जाडोमा पसिना के भयो? प्रश्न नसकिँदै उसले खासै के होइन, खै आज मलाई दिउँसीदेखि के भइरहेको छ भने, होइन यो मान्छे जीवनको 36 वर्षसम्म कसैसँग सम्बन्ध नबढाइ बस्यो होला त, विश्वास एक्लै बोले। अन्तर्वार्ता अगाडि बढिरहेको थियो। उनीसँगको भेटले मलाई जिन्दगी के हो भन्ने बुझायो। जीवनमा प्रेम के हो भन्ने कुरा मैले महसुस गर्न पाएँ। म अहिले सम्झन्छु, उनलाई नभेटेको भए जीवन कति निरस हुने थियो होला, आदि आदि। यता आऊ, विश्वासले सभ्यतालाई आफू नजिक बोलायो र उसको टाउको काखमा राख्दै भन्यो, तिमीलाई सन्चो छैन, भोलि काममा नजाऊ। आज्ञाकारी भावमा उसले हुन्छ भने र आँखा चिम्लिदिए। आँखा चिम्लिएपछि विगतका अनेकौं घटनाहरू सजीव भएर अगाडि आए। अन्तर्वार्तामा सोधिएको प्रश्न पहिलो प्रेमले उसलाई जति झस्काएको थियो त्यसको जवाफले त्यति नै रिल्याक्स बनायो। उसले सोची त्यति ठूलो झुटमा पनि ऊ कति इमान्दार झैं प्रस्तुत भइरहेको थियो। सतीशलाई भेट्दा ऊ भर्खरै एसएलसी गरेर कलेज प्रवेश गरेकी थिए। गाउँबाट आएको सरल त्यो मुहार र आनी बानीले उसलाई क्रमिक रूपले आकर्षित गर्दै लगेको थियो। राजनीतिक कुराहरूमा खुब चासो राख्ने सतीशलाई ऊ लाइब्रेरीमा भेट्न चाहन्थे, तर उनीहरूको भेट भने सधैँ क्यान्टिनमा हुन्थ्यो। कालो कालो अनुहारको ऊ त्यति राम्रो थिएन, तर उसको बोलीचाली र राजनीतिक सचेतना प्रशंसनीय थियो। कलेजबाटै थानकोटमा वनभोज गएको बेला उसैले प्रस्ताव राख्यो कि तिमी मलाई जिन्दगीभर साथ दिन सक्छौ। ऊ हडबडाई, लाजले रातो भई र केही बोल्न सकिन। त्यसपछि बिस्तारै बिस्तारै उसका आँखाहरूले कलेजको गेटदेखि नै सतीशलाई खोज्न थालेका थिए। समयक्रममा सतीश राजनीतिमै लाग्यो। जेल पर्नु र बाहिरिनु सामान्य चाहिँ भयो। ऊ जागिर खान थाली। जागिरबाट आएको आधा पैसा त ऊ सतीशमै खर्च गर्थे। त्यसैबीच घरमा सभ्यताको विवाहको कुरा चल्यो। उसले सुनाई, अहिले विवाह गर्ने अवस्था नरहेको भनी ऊबाट प्रतिक्रिया पाएपछि बाबुआमाले मेडिकल डाक्टरसँग सभ्यताको विवाह गराइदिए। विवाहको रात उसको शरीर विश्वाससँग भए पनि भावनामा भने सतीशसँगै थिए। ऊ भन्ने गर्थे, तिमी मेरो जिन्दगीको पहिलो प्रेम हो, तिमी बिना बाँच्ने म कल्पना पनि गर्न सक्दिनँ, म सोच्छु तिमी नभएको भए यो शहरमा मेरो के हुन्थ्यो होला। हुन पनि लाउने लुगादेखि जुत्तासम्म बिरामी पर्दा औषधि सबै उसैले गर्थे। कटेकुलोको एउटा घरको अँध्यारो छिडीमा उसको कोठा थियो। कोठाको 500 भाडा पनि कतिपल्ट उसले तिरिदिएकी थिए। सतीशको परिवार गाउँमै बस्थ्यो। कहिलेकाहीँ आउँदा सभ्यता नजिकै हुन्थे। उनीहरूलाई पनि सभ्यता मन पर्थ्यो। आमा त कहिलेकाहीँ बुहारी नै भनेर बोलाउँथिन्। म भइनँ भने उसले आत्महत्या नै गर्छ जस्तो लाग्थ्यो सभ्यतालाई, र सोच्थे लौ न मलाई केही भइहाल्यो भने यो मान्छेलाई के होला। तर विवाहको कुरामा उसले खासै वास्ता नगर्दा ऊ छाँगाबाट खसे जस्तै भएकी थिए। उसले किन यसो गर्यो? धेरै दिनसम्म यो प्रश्नले मनमा ठाउँ लिइरह्यो। अन्त्यमा निष्कर्ष निकाली, सायद म खुसी होस्, राम्रो ठाउँमा परोस् भन्ने ठानेर यस्तो गरेको होला। समयले सबै कुरालाई ठिक गर्दै लान्छ भन्छन् मानिसहरू, तर उसलाई खासै त्यस्तो लाग्दैन। डाक्टर साहबसँगको यति लामो सामिप्यतामा पनि उसले सतीशलाई बिर्सन सकेकी छैन। आफू इमान्दार भएन कि भनेर उसलाई कहिलेकाहीँ ग्लानी पनि हुने गर्छ। छोराछोरी ठूला भइसके तर पनि उसको मनबाट त्यो पुरानो घाउ हट्न सकेको छैन। सम्झिन्छे उसँग भएको भए यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो। त्यसबीचमा ऊ पटक पटक मन्त्री भयो, टेलिभिजनहरूमा धेरै पटक अन्तर्वार्ता दियो, तर ती सबै राजनीतिक थिए। पहिलोपल्ट व्यक्तिगत कुराकानी गर्न थालेपछि ऊ थरथरी काँपेकी थिए। फ्याक्ट आफ्नो नाम लियो भने के गर्ने होला भनेर ऊ पसिनासरी भएकी थिए। नाम लिएन उसले मुक्ति पाए, तर उसलाई त्यही कुराले पछिसम्म पनि घोचिरह्यो। उसले मेरो नाम नलिए पनि कोही थियो जीवनमा, तर यो मेरो नितान्त व्यक्तिगत कुरा भएकोले यो विषयमा बोल्न चाहन्न भन्न सक्थ्यो, या त्यतातिर नजाउँ भन्न सक्थ्यो, तर उसले त सरासर झुट नै बोल्यो भनेर मन खिन्न भइरह्यो। यतिका वर्ष पटक पटक उसको सम्झना गरेकोमा उसलाई आफैसँग नमज्जा पनि लाग्यो। झोला बोकेर कलेजमा साथीहरूलाई नमस्कार भन्दै आएकोदेखि लिएर उसले किनिदिएको सर्ट प्यान्टमा ठाँटिएको हुँदै मन्त्री भएको सतीशसम्मका दृश्यहरू उसको आँखा वरिपरि आउँदै जाँदै गरे। विवाह गरेदेखि अहिलेसम्म एकपल्ट पनि उसले प्रत्यक्ष देख्न पाएकी थिएन, जतिदेखि टेलिभिजनमै देखेकी थिए। पहिला र अहिलेको उसको हुलियामा आकाश जमिनको फरक थियो। पहिलो प्रश्नभन्दा बढी पीडादायी भएर बीचतिरको प्रश्नको उत्तर आयो, जीवनमा तपाईँले कहिल्यै कसैसँग भरोसा गर्नुभएको थियो, या त्यस्तो व्यक्ति जसलाई तपाईँले बारम्बार सम्झने गर्नुहुन्छ? उसको सहज उत्तर थियो, खै मेरो जीवनमा त्यस्तो कोही आएन जसलाई म पूर्ण रूपले भरोसा गर्न सकूँ। उसले सम्झी अङ्गालोमा बेरिएको बेला पटक पटक ऊ भन्ने गर्थ्यो, तिमी मेरो जिन्दगीको सबैभन्दा ठूलो भरोसा आऊ सभ्यता, म तिमीलाई धेरै माया गर्छु।
श्याम रङ्ग श्याम सङ्ग मिलनाथ चित्त दङ्ग, श्याम रङ्ग श्याम सङ्ग मिलनाथ चित्त दङ्ग, श्याम रङ्ग श्याम सङ्ग मिलनाथ चित्त दङ्ग, सुख जा क्षणी मोहनी वदेही मन वीणा, मंत्र मुग्ध मोहर रे।
ओछ्यानमा सुतिरहेको बेला अकस्मातै उसको मुखबाट थुक्क शब्द निस्कियो। डाक्टर साहब आत्तिएर उठे, बत्ती बालेर सोधे, के भयो तिमी निन्द्रामा बोलिरहेकी थियौ, केही खराब सपना देख्यौ कि? होइन, हिजोदेखि नै के भइरहेछ तिमीलाई? मैले धेरै खराब सपना देखेकी थिएँ। देखेँ भन न, के पहिला कहिले देखेँ जस्तो कुरा गरेको भन्दै उनले पानी खान दिए। निधाउनलाई आँखा चिम्लिँदै गर्दा बाबाआमाले कति सही निर्णय गरेछन् जस्तो लाग्यो उसलाई। टेलिभिजनमा उसको श्रीमती अपेक्षालाई पनि उसका असल र खराब बानीका बारेमा बोल्न लगाइयो। आफ्नै घरको बैठक कोठामा अन्तर्वार्ता दिँदै श्रीमतीले भनिन्, साह्रै अव्यवस्थित हुनुहुन्छ, लाउने कोटदेखि मोजासम्म मैले मिलाएर राखिदिनुपर्छ। मलाई मनपर्ने कुरा चाहिँ के हो भने खानेकुरामा कुनै विशेष सौख छैन, जे बनाएर दिए पनि मिठो मानेर खानुहुन्छ। यता भर्खरै ड्युटी सकेर घर फर्की कपडा फेर्दै गरेका एसपी केसीको ध्यान 81 ती महिलाको आवाज र मुहारतिर तानियो। उनले रिमोट हातमा लिएर साउन्ड बढाउँदै गर्दा श्रीमती चिया लिएर आइपुगिन्। एसपी साहब बडो ध्यान दिएर कुराकानी सुन्न थाले। उनको अनुहारमा न त पसिना थियो न त सभ्यतामा छटपट्टीले चाहिँ भर्खरै खोलेर भुइँमा हस्रालाई छोडेका लुगा पट्याउँदै श्रीमतीले व्यङ्ग्यात्मक शैलीमा भनिन्, हेर न आफ्नी भूतपूर्व प्रेमिकाप्रति अझै पनि कत्रो चासो। जवाफमा उनी निर्धक्क मुस्कुराए मात्र। उनका ठाउँमा म भएकी भए श्रीमतीले मनमनमा सोचिन्, व्यक्त गरिनन्। विवाहको केही दिनपछि नै उनले विगतमा भएकी आफ्नै प्रेमिकाका बारेमा बताएका थिए। केही समय अघि मात्र कसैकी श्रीमती बनेकी अपेक्षाले बोलेका कुराले भने उनलाई पनि अलिक कस्तो कस्तो लाग्यो। कुनै बेला सर्टको कलर मिलाइदिँदै उनी भन्ने गर्थिन्, कस्तो मान्छे होला, अलिकति आफूलाई पनि ध्यान दिनुपर्छ नि, अव्यवस्थित। जवाफमा तिमी आएपछि व्यवस्थित हुँला नि भन्ने गरेका थिए उनले। तिमी जे पनि मिठो मानेर खान्छौ, मलाई यो बानी असाध्यै मनपर्छ, उनी प्राय भन्ने गर्थिन्। आज फेरि तिनै कुरा सुनेर होइन महिलाहरू सबैतिर एउटै सूत्र प्रयोग गर्छन् कि क्या हो जस्तो पनि लाग्यो। पूर्व प्रेमिकाको कुरा कस्तो लाग्यो त, श्रीमतीले सोधिन्। त्यस्तो केही थिएन साथी, साथी मात्र थियौँ हामी, मैले तिमीलाई त्यसै भनिदिएको हुँ, ल खाना पस्क, जवाफमा उनले भने। भावुक भएर श्रीमतीलाई सबै कुरा सेयर गर्न पनि नहुने रहेछ भन्ने कुराको बोध उनलाई भइरहेको थियो। पत्रकारले अन्तिममा दुवैजनालाई संयुक्त प्रश्न गरे, पहिलो प्रेमको अनुभव कस्तो भइरहेको छ त? केटाले उत्तर दियो, विगतमा ठूलो कुरा मिस गरिस जस्तो लागिरहेछ। केटीले उत्तर दिइन्, हामी पहिले किन भेटेनौ भन्ने सोध्छु। विगतलाई कसरी सम्झनुहुन्छ, फेरि प्रश्न गर्यो। केटाले भन्यो, राजनीति या भनौँ न सार्वजनिक जीवनमा अगाडि बढे पनि व्यक्तिगत जीवन खाली खाली थियो, त्यो रित्तोपन भनौँ एक प्रकारको अभाव सम्झन्छु। केटीले उत्तर दिइन्, एक्लै हुँदाका ती दिन पनि आफ्नै प्रकारका थिए, तर मायाको अनुभव फरक कुरा रहेछ, जीवनमा कोही हुनु र नहुनुले फरक पार्दो रहेछ।
ङ्ग श्याम रङ्ग श्याम सङ्ग मिलनात चित्त दङ्ग श्याम रङ्ग श्याम सङ्ग मिलनात चित्त दङ्ग सुखा जा क्षणी मोहनी वजे मन वीणा मन्त्र मुग्ध।
पत्रकार रीति दुईलाई धन्यवाद दिएर कार्यक्रमको क्लोजिङ गरिरहँदा एकअर्काका पूर्णतः अपरिचित एसपी साहब र सभ्यता मनमनमा सोचिरहेका थिए, त्यतिका वर्ष मैले उसको जीवनमा के गरेर बसेछु त। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक पहिलो प्रेम हो। कथाकार बबिता बस्नेतको यो कथा वाचनपछि बबिता बस्नेतकै अर्को कथा अब वाचन गर्छौ। शीर्षक छ सेक्सी कथा। तिम्रो कथा सेक्सी भएन, पुल्चोक स्थित राष्ट्रसङ्घ भवन अगाडिको रेस्टुरेन्टको टेबलमा पेन ड्राइभ राख्दै उसले भन्यो। दुःखको कथा कहाँ त्यस्तो हुन्छ त, आफू सामुन्नेको कुर्सीमा बस्ने इसारा गर्दै उसले भने। सुख कसलाई छ र, तिमी हामी जसलाई सुखी ठानिरहेछौ नि तिनीहरू हामीभन्दा पनि दुःखी छन्। हिराको फुलीका आसपास आँसुले भरिएका आँखा, ब्रान्डेड कपडाबीच थाकेको शरीर या दुखेको मन, जिन्दगीका भोगाईहरू अनेक हुन सक्छन्। ती सबैलाई समेटेर तिमी सेक्सी कथा लेख्न सक्छौ, आकर्षक पढु पढु लाग्ने भन्दै उसले टेबलमा आइपुगेको तातो कफीमा चिनी राखेर निकै बेर चलाइरह्यो। जीवनमा अनेक थरीका मान्छे भेटिन्छन्। सहरको चर्चित ठूलै बैंकको जागिरी ऊ, धेरै किताब पढ्ने मानिसमध्ये एक हो, विशेष गरी कथामा उसलाई रुचि छ। साथीहरूसँगकै भेटघाटमा उनीहरूको परिचय भएको थियो। उसले लेखेका कथाहरूको चर्चा गर्दा गर्दै उनीहरू एकअर्काका राम्रा साथी भएका थिए। कतिपय मानिसहरू केटा र केटीको फ्रेन्डसिपमा त्यति विश्वास गर्दैनन्, तर उनीहरू भने अहिलेसम्म टिकि नै रहेका छन्। साँच्ची केटीहरू केटाका बारेमा के कुरा गर्छन्, कुरै कुरामा उसले भन्यो। जे जे गरे पनि तिमीहरू जस्तो शरीरको कुरा गर्दैन। कुन केटी अगाडि आउँदै गर्दा राम्रो र कुन केटी पछाडि जाँदै गर्दा राम्रो भनेर विश्लेषण गर्दैन। अर्को टेबलमा देखेको एक परिचितलाई हाईको इसारा गर्दै उसले भने, बोलीचाली, आफ्नोपनको आवाज, केयरिङ जस्ता कुराले केटीहरूको जीवनमा ठूलो अर्थ राख्छ। एक हातमा मेनु राखेर वेटरलाई आफूतर्फ आउन सङ्केत गर्दै प्रशान्तले भन्यो, छोडिदेऊ त्यस्ता कुरा, हामीलाई पनि थाहा छ राम्री देखेकी छौ भनेर कति बेला भन्ला भनेर प्रशंसा ढुकेर बस्छन् केटीहरू। यता आऊ, तिमी यसको कथा लेख, मोबाइलमा कसैको फोटो खोज्दै उसले भन्यो। उसको मोबाइलमा फोटो हेर्न कुर्सीबाट उठ्दै गर्दा पल्लो टेबलमा रहेको मानिसले सिगरेटको धुवा उडाउँदै आफ्नो साथीसँग भनेको सुनियो, संसारमा चुरोट र रक्सी नहुँदो त धेरै मानिसले आत्महत्या गर्ने थिए भनेर कतै पढेको थिएँ। मलाई हिजो आज त्यो कुरा साँच्चैकै हो कि जस्तो लाग्छ। सुन्यो यो मान्छेका कुरा, मोबाइलबाट ध्यान अन्त खिच्दै उसले भन्यो, हेर यो मान्छे 33 लाखको गाडी चढेर हिँड्छ। अघि बाहिर सडकमा गाडी पार्क गर्दै गरेको बेला मैले देखेको थिएँ। उसलाई अहिले लागिरहेको छ कि चुरोट नभएको भए सायद उसले आत्महत्या गर्ने थियो। अनि तिमी कसलाई सुखी भन्छौ? हेर सुन्ने त, अरूले देख्ने र आफूले भोग्ने बीचको दूरी जीवनमा निकै ठूलो हुन्छ, जुन तिमीले पनि बुझेकै छौ। लेऊ यो फोटो हेर भन्दै उसले मोबाइल हातमा राखिदियो। मोबाइलमा तिल चामले कपाल र कालो कालो अनुहारको त्यो अद्वैंसे मानिसलाई देखेपछि उसका हातखुट्टा गले चाहिँ भए। मङ्सिरको अन्तिम हप्ताको चिसो काठमाडौँमा उसलाई चिटचिट पसिना आए चाहिँ भयो। अहिले ऊ कहाँ छ? उसले सोधी। ऊ को हो भनेर सोधन, कहाँ छ भन्ने त पछिको कुरा, उसले भन्यो। सरी, को हो ऊ? कुनै बेला यो मान्छेका लागि एकैपल्ट 3 जना गर्लफ्रेन्ड हुन्थे, बाबुआमाको एक्लो छोरो, पैसा प्रशस्त थियो, 3 वटा विवाह भए, तर अहिले ऊ एक्लै छ। लागु पदार्थ दुर्व्यसनी होला, आफूलाई छुपाउने कोसिस गर्दै उसले सहजतापूर्वक भनिदिए, होइन जाँड रक्सी चुरोट बिँडी केही पनि खाँदैन यसले। यो आम लोग्ने मान्छेको कथा होइन भन्दै प्रशान्तले भन्यो, ऊ र म सँगै पढेका हौं, केही समय हामीले सँगै काम पनि गर्यौं। उसको पहिलो विवाह एक अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने समाजशास्त्रमा पीएचडी गरेकी युवतीसँग भएको थियो। ती डाक्टर साहब 3 महिना जति पनि सँगै बसिन। त्यसपछि उसका प्रेमका श्रृङ्खलाहरू सुरु भए, नर्स, पत्रकार, वकिल, इन्जिनियर, सरकारी कर्मचारी, शिक्षक, ओहो कुरै नगरौं, उसका प्रेमिकाहरू एकपछि अर्को को भन्दा को कमका केटीहरूसँग उसको सम्बन्ध भयो। अचम्म त के भने, जो जो केटीहरू उसको सङ्गतमा आए ती सबै नै कुनै न कुनै पेसा व्यवसायसँग जोडिएका थिए। जीवनमा केटीलाई भ्रम दिने र नजिस्काउने काम कति सजिलो कुरा रहेछ भन्ने पनि मैले उसैबाट थाहा पाएको। एकपटक हामी यही ठाउँमा यसै गरी कफी खाएर बसेका थियौँ। ऊ त्यो इसारा गर्दै, ऊ त्यो टेबलमा 2 जना केटीहरू केही खाँदै थिए। उसलाई तीमध्ये एउटी केटी मन पर्यो, म यसलाई पट्याइदिउँ भन्थ्यो। केटी असाध्यै भला आदमी देखिन्थे। मैले सिधै यसलाई चाहिँ सक्दैनस् भनिदिएँ। हामीले बाजी राख्यौँ। त्यसको 3 दिनपछि यही ठाउँमा ऊ मान्यता इन्जिनियर हुन् मेरी साथी भन्दै चिनाउन लाग्यो। केटी दङ्ग थिए, बलाद्मी परेके, यसो मुख छोपेर हाँस्ने, मलाई कस्तो नरमाइलो लाग्यो। धेरै केटीहरू हेरेर होला दोस्रो विवाह ठिकै केटीसँग भयो। व्यवहार कस्तो थियो थाहा भएन, तर अनुहार राम्रो थिएन। 2-4 महिना संसारै पाए चाहिँ गरेर त्यही केटीलाई मात्र लिएर हिँड्यो, तर ऊ पनि 1 वर्षभन्दा बढी बसिन। त्यसरी श्रीमतीले आत्महत्या गरी, कारण थाहा भएन। माइतीले हत्या भयो भनेर मुद्दा हालेका थिए, तर खासै केही भएन। कारण नखुलेका त्यस्ता गुमनाम आत्महत्या त यो मुलुकमा कति स्वास्नी मान्छेहरूले गरे गरे, प्रशान्त बोल्दै गर्दा उसको मनले भनिरहेको थियो। टेबलमा आइपुगेको खानेकुरा खान इसारा गर्दै उसले भन्यो, एक दिन अकस्मात उसले फोन गर्यो र घरमा बोलायो। म घरमा पुग्दा बाहिर कोही थिएन, सरासर कोठाभित्र गएँ। कुनामा उभिएर हात समाइरहेको उसको हत्केला माथिको नाडीबाट बालबली रगत बगिरहेको थियो। के गरेको? प्रश्न नसकिँदै उसले भन्यो, अब मलाई जिन्दगी पुग्यो प्रशान्त, म बाँच्न चाहन्न। पछिल्लो श्रीमतीले आत्महत्या गरेपछि फैलाएको फ्रस्ट्रेसन र डिप्रेसनको रूप लिइसकेको रहेछ। त्यसअघिको भेटमा डाक्टर उपासनाको कुरा गर्दै गर्दा उसले भनेको थियो, मैले त उसलाई तिमी कसैसँग सम्पर्क राखेर एउटा बच्चा जन्माऊ, हामी उसलाई सन्तानका रूपमा हुर्काउँ, तिमी क्षणिक रूपमा जोसँग खुसी हुन्छौ जाऊ, तर मलाई नछोडासम्म भनेको थिएँ। वास्तवमा ऊ किन त्यति धेरै केटी फेर्दै हिँड्थ्यो भन्ने कुरा मैले पनि त्यस दिन पहिलोपल्ट थाहा पाएको थिएँ। जीवनमा अदृश्य अभावको असन्तुष्टिपूर्ण अनुभूतिलाई उसले अरूले हेर्दा एउटा ईर्ष्यालाग्दो परिवेशमा बदल्न खोजिरहेको हुन्थ्यो। उसको जिन्दगीमा छाएको दीर्घकालीन असन्तुष्टिको परिणामस्वरूप धेरै युवतीहरूले जीवनमा कहिले नसोचेको धोका महसुस गर्नु पर्यो, जुन उसले अप्नाएको गलत बाटो थियो। दोस्रो श्रीमतीको बारेमा थाहा भएन, तर तेस्रीलाई उसैले मानसिक यातना दियो। ऊ एउटा फाइनेन्स कम्पनीमा काम गर्थे, काम परेको बेला अबेलासम्म पनि बस्नुपर्थ्यो। ऊ माथि अनेक शङ्का उपशङ्का साथ गाली गलौज गरेर आफ्नो शारीरिक कमजोरीलाई ढाकछोप गर्ने कोसिस गर्थ्यो। मलाई केही चाहिँदैन, तिम्रो माया भए पुग्छ, मलाई यसो नगर भन्दै ऊ रुन्थे भनेर आत्महत्यापछि छिमेकीहरूले सुनाएका थिए। त्यसबीचमा पल्लो टेबलमा दुईपटक मानिसहरू फेरिसकेका थिए। अब चाहिँ कालो कफी खाउँ, लामो सास फेर्दै सुनिताले कफी मगाई। प्रशान्तको कुराले उसको पुरै शरीर चिसो भएको थियो र हातका औँलाहरू थरथर काँपिरहेका थिए। आँखा वरिपरि उही तिल चामली आकृतिले ठाउँ लिइरहेको थियो। सम्झी उसले औँलाले खेलाउँदा ती कपालहरू कालै थिए। अहिले आम अनुहार लागेको त्यो आकृति कुनै बेला उसका लागि सबैभन्दा राम्रो, उसको जीवनमा अकस्मातै आइपुगेको राजकुमार चाहिँ लागेको थियो। उसलाई ऊ यति धेरै माया गर्थे कि उसले पढेका स्कुल, कलेज, उनीहरू हिँडेका बाटाहरू, आफन्त र नाताहरू सबैले उसलाई आफ्नो झैँ लाग्थे। वृद्धावस्थामा दाँत झर्दा या कपाल फुलेर सेतै हुँदा कस्तो देखिएला भनेर दुवैजनाले ऐना हेर्दै कुरा गर्दा ऊ बाहेक अरूसँगै जीवन बिताउने काम त के कल्पनासम्म पनि उसले गर्ला जस्तो सुनितालाई लागेको थिएन। एक दिन बाहिर असाध्यै हुरी बतासहितको पानी परिरहेको थियो। अनायासै आएको आँधीबाट बस्न ऊ आफूले आफूलाई भन्दा बढी माया गरेको सोही मान्छे कहाँ ओत लाग्न पुगेकी थिए, जो माथि उसलाई जीवनमा कहिले नभएको भरोसा थियो। केही क्षणको ढकढकाइपछि खुलेको ढोकाबाट उसको ओछ्यानमा जे जस्तो दृश्य देखियो, त्यसको सामना कसरी गरी भन्ने कुरा अहिले उसलाई सम्झदा मात्र पनि जिउ सिरिङ्ग हुन्छ। सहरमा नयाँ झैँ लाग्ने एउटी केटीसँग बडो आत्मीय भावका साथ बसेको थियो। केही क्षणपछि बाहिर हुरी रोकियो, तर सोही दिनदेखि उसको मनभित्र फैलिएको आँधी भने कायमै थियो। सिनेमामा झैँ घरि न घरि आँखा वरिपरि आइरहने त्यो दृश्य आँखाबाट हटाउन अहिलेसम्म पनि उसले सकिरहेकी थिएन। केटीको मामिलामा धोकेबाज आफ्नो एउटा साथीको मानवीय पक्षलाई समेटेर कथा लेखिदिए हुन्थ्यो भन्ने प्रशान्तको चाहनालाई पूरा गर्न सक्छु जस्तो उसलाई लागेन। यो त प्लेन स्टोरी हो, बुझ्यौ, यसभित्रका मसलाहरू प्रशस्त छन्, अलिअलि मुस्कुराउँदै उसले भन्यो। मनमनमा लाग्यो, त्यो मसलाभित्रको एउटा पाटो कुनै दिनमा आफै पनि थिएँ भनेर तिमीलाई कसरी बताऊ, उसको बारेमा अझ बढी सुन्नु नपरोस् भनेर उसले भनी। प्रशान्त भयो, अब यो मान्छेको बारेमा धेरै कुरा नगरौँ, यस्ता मान्छेहरूका बारेमा म तिमीले सोचे जस्तो सेक्सी कथा लेख्न सक्दिनँ। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक सेक्सी कथा, कथाकार बबिता बस्नेतको यो कथा हामीले वाचन गर्यौं। बबिता बस्नेतकै अर्को कथा लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। तपाईँ श्रुति सम्वेक उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरू त्यसै गरी देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज कथाकार बबिता बस्नेतका कथाहरू सुनिरहेका छौं। यसभन्दा अघिल्लो चरणमा हामीले बबिता बस्नेतका दुईवटा कथाहरू सुन्यौं। अबको चरणमा कथाकार बबिता बस्नेतको अर्को कथा वाचन गर्दैछौ। शीर्षक छ पेन किलर। तिमी मेरो लागि यस्तो अम्मल हौ जसलाई नखाँदा बाँच्नै सक्दिनँ, म भन्दिनँ तर म अभ्यस्त भइसकेको छु, हिजो साँझको कुराको लागि मलाई माफ गर। फोनमा उसले भनेका यी शब्दहरूपछि तिमी मैले खाने गरेको खैनी जस्तै हो भन न किन अम्मल भन्छौ भन्दै ऊ मजाले हाँसी। त्यसपछि खै के भनेर उसले थप हँसाउने कोसिस गर्यो र आफू पनि हाँस्दै फोन राख्यो। खै किन हो हिजो आज उसलाई दुःखी मानिसहरू बढी हाँस्ने कोसिस गर्छन् कि जस्तो लाग्छ। त्यो मानिस पनि यस्तै मध्ये एउटा हो जो भित्र अनेक दुःखहरू छोपेर बाहिर आफू हाँस्ने र अरूलाई हँसाउने कोसिस गर्छ। दुई दशकको आफ्नो काममा अनुभवमा उसले कमै मात्र यस्ता मुद्दाहरू हेरेको छ जसले आफूलाई श्रीमतीबाट पीडितका रूपमा प्रस्तुत गरेको होस्। त्यसो त ऊ वकिल होइन, तर उसको कामको प्रकृतिले उसलाई वकिललाई जस्तै गरी मुद्दाका फाइलहरू हेर्नुपर्ने बनाइदिएको छ। एउटा गैर सरकारी संस्थाको मनोपरामर्श केन्द्रमा ऊ काउन्सिलरको रूपमा काम गर्छ। कुनै पनि व्यक्ति उससम्म पुग्नु अघि के भएको पृष्ठभूमि सहितको सबै जानकारी लिने उसको बानी छ। कतिपय परामर्शकर्ताहरू तपाईँको कुरा भन्नुहोस् तबाट कुराकानीको सुरुवात गर्छन्, तर ऊ भने आफूले पाएको जानकारीको आधारमा उनीहरूको वर्तमान स्टेटस बताइदिन्छ र त्यसपछि मात्रै कुराकानीको सुरुवात गर्छ। यसै क्रममा मधुरसँग उसको भेट भएको थियो। तपाईँको श्रीमतीको अरू कसैसँग सम्बन्ध छ भनेर तपाईँ कसरी भन्न सक्नुहुन्छ? कुनै आधार? प्रश्नको जवाफमा उसले भनेको थियो, एउटा लोग्ने मान्छेको लागि मेरो श्रीमतीको अरू कसैसँग अफेयर छ भन्नुपर्ने अवस्था आउनु भनेको मर्नु सर नै हुँदो रहेछ। आधारभन्दा पनि मसँग प्रमाणहरू छन्। यस्तो विषयमा आफूलाई खासै जानकारी नभएकाले विगतमा देखेका अनेक आधारहरूको पहिचान नै गर्न सकिएन। करिब 2 वर्ष अघिदेखि एक्कासी उनी एक्लै बस्न रुचाउन थालिन्। अँध्यारो कोठामा आँखा चिम्लेर बस्ने, कम बोल्ने। करिब 15 वर्षको दाम्पत्य जीवनमा मैले उनलाई कहिले त्यस्तो पाएको थिइनँ। त्यसैले डर लाग्यो र डाक्टर कहाँ लगेँ। म असाध्यै व्यस्त, समय दिन नसकेकाले उनको फ्रस्ट्रेसनले डिप्रेसनको रूप लियो कि जस्तो पनि लाग्यो। तर डाक्टरले खासै त्यस्तो केही नभएको बताए। लामो समयसम्म छटपटी नै भयो। मैले आफैले मनभित्रबाट फिल गरेको कुरा चाहिँ नो इमोसन एन्ड नो रेस्पोन्स इन माई टच। त्यस भेटमा उसले प्रमाणहरू के थिए भनेर हेर्न मागिन् र अर्को दिन भेट्ने गरी विदा गर्दै गर्दा एउटा परिपक्व पुरुषको मुहारभरि देखेको असुरक्षित भावनाले उसलाई आश्चर्यचकित बनाएको थियो। त्यस दिन घरमा गएर कम्प्युटर खोल्दा उसैको इमेलमा पहिला आँखा परेको थियो। डियर राजी, थ्याङ्क यू फर टी एन्ड टाइम। चिया खासै मिठो थिएन, तर तपाईँसँगको कुराकानीको समय मेरो लागि धेरै नै अमूल्य रह्यो। साथीले राम्रै गफ दिँदो रहेछ भन्दै उसले जवाफ लेखे। माई प्लिजर, सरी फर टी। खासमा लेख्न मन लागेको थियो। जति पनि मानिसहरू मसँग आए, स्वास्नी मान्छे नै आए, तिनका कहानी, उनीहरूले पाएको शारीरिक चोट र खतभन्दा भावनात्मक पीडा कैयन गुणा डर लाग्दा हुने गर्थे। अचम्मै भयो, तिमी मेरो जीवनमा नयाँ अनुभव नै भने पनि हुन्छ। तर उसले लेखिन, उसले भनेको सम्झि। मेरी श्रीमतीलाई असाध्यै माया गर्छु भन्ने लाग्थ्यो मलाई। उनलाई मनपर्ने खानेकुरा र लगाउने कपडामा सधैँ ख्याल गर्थे। एउटा बच्चा छ हाम्रो, उसको भविष्यका लागि पनि म उनीसँग सम्झौता गर्न चाहन्छु। यो सम्झौता भन्ने कुरा पनि अचम्मको छ। अनिश्चित समयको एउटा जीवन बाँच्नका लागि मानिसले अनेक किसिमका सम्झौताहरू गर्नुपर्छ, र पनि जीवन सोचे जस्तो हुन्छ भन्ने कहाँ छ र? के हुन सक्छन् ती प्रमाणहरू? आँखा वरिपरि अनेक प्रश्नहरू आउँदै जाँदै गर्दा ऊ निदाई, राति राम्ररी सुत्न सकिनँ। यो कुरा सकेसम्म बाहिर नआओस् भन्ने चाहन्छु। मेरा सबै वास्तविकताहरू तपाईँमै सीमित हुनेछन् भन्ने अपेक्षा गरेको छु। भोलिपल्ट बिहान उसैको यस्तो एसएमएसले बिउजाएको थियो। बिचरा लोग्ने मान्छे, यस्ता कुराहरू व्यक्त गर्नुपर्दाको आत्मग्लानी एसएमएसमा पोखिरहेको थियो। वास्तवमा हाम्रो सामाजिकीकरणले पुरुषहरूलाई कति साँगो र घेराभित्र सीमित गरिदिएको छ भन्ने उसलाई लाग्यो। त्यसो त उससम्म आइपुगेका महिलाहरू पनि आफ्नो कुरा बाहिर जालाकी भनेर नडराउने होइनन्। महिलाहरूको सन्दर्भमा परामर्शले मात्र नपुगेर भोलि मुद्दा नै लड्नु पर्यो भने तिनलाई कसरी प्रमाण जुटाइदिने होला भन्ने चिन्ता भने उसलाई सधैँ लाग्ने गर्थ्यो। अहिलेसम्मको उसको अनुभवमा धेरैजसो महिलाले पाउने भनेको धोका र अपमान हो, जसको कुनै प्रमाण हुँदैन। अदालतले सधैँ प्रमाण खोज्छ, कानुन व्यवसायीहरू प्रमाणको पछाडि दौडिन्छन्, तर जिन्दगीमा कतिपय कुराहरू यस्ता हुन्छन् जसको कुनै प्रमाण हुँदैन। सम्बन्धित व्यक्तिको मन बाहेक अर्को साक्षी पनि हुँदैन। एकपटक लामो समयसम्म आफूले काउन्सिलिङ गरेकी एक महिलाको पक्षमा अदालतमा बयान दिँदा जाँदा न्यायाधीश समक्ष उसले भनेकी थिए, धोकाको कुनै प्रमाण हुँदैन श्रीमान। उनले काटेका अनिदा रात र आँखाबाट बगेका नुनिला आँसुसहितको गहिरो पीडालाई मैले जस्ताको तस्तै महसुस गरेकी छु, तर तिनलाई म कसरी पेश गरौँ? कुनै उपाय भए जानकारी पाऊँ? राजीको यो बयानपछि अदालत भावनात्मक कुरा गर्ने थलो नभएको भन्दै उनको मुद्दा त्यसै अन्त्य भएको फैसला सुनाइएको थियो। आ, 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 तर मधुर प्रमाण सहित आएको थियो। र उसको आँखामा आँसु थिएनन्। अर्को भेटमा पानाका पाना एसएमएस देखाउँदै उसले भन्यो, ल हेर्नुहोस्, मेरी श्रीमती र उसको प्रेमी बीच भएका प्रेमालाप, मिति, समय सबै स्पष्ट उल्लेख भएका ती एसएमएसहरू रोमाञ्चकारी मात्र नभएर निकै भावनात्मक पनि थिए। प्रत्येक साँझ केटीले आई एम मिसिङ यु सो मच भन्न छुटाएकी थिएन। अघिल्लो दिनका भेट, आनन्ददायी स्पर्श लगायतका कुराहरूमा केटाले निकै शब्द खर्चेको थियो। ती सबैबाट केटाको विवाह भएको थियो या थिएन, तर ऊ सिङ्गल हो भन्ने बुझिन्थ्यो। केटा शारीरिक रूपमा बढी आकर्षित र केटी भावनात्मक रूपमा अघि बढेको भन्ने बुझ्न कठिन थिएन। केटीले कतै कतै बच्चाको कुरा उल्लेख गरेकी थिए, तर श्रीमानको उपस्थिति उल्लेख थिएन। केटा र केटी काम गर्ने ठाउँको दूरी खासै टाढा थिएन भन्ने पनि स्पष्टै बुझिन्थ्यो। सबै हेरिसकेपछि राजेले सोधी, तपाईँले केटालाई भेट्नुभयो? अह, छैन भन्दै मधुरले भन्यो। मैले भेट्नु पर्थ्यो र? होइन, सोधेको उसको जवाफ। के गर्ने, काउन्सिलिङ त्यति सजिलो छैन। श्रीमतीप्रतिको उसको विश्वास एसएमएस मार्फत छरप्रष्ट भएको थियो। प्रविधिले के गर्यो गर्यो, मनमनमा यसो भन्दै उसले सोधी, तपाईँका केटी साथी छन्? छन्, तर म यस्तो एसएमएस लेख्दिनँ, उसले भन्यो। त्यही त, जे गर्नु छ गरी भइहाल्यो नि, मोबाइलबाट प्रमाण किन जुटाइरहनुपर्छ र? राज्यले वाक्य पुरा गर्दा नगर्दै उसले भन्यो, खास त्यस्तो पनि होइन, तपाईँलाई यो सब कुरा थाहा छ भन्ने तपाईँकी श्रीमतीलाई थाहा छ? छैन, तर मलाई केही न केही थाहा छ भन्ने चाहिँ उसलाई लागेको छ। म तपाईँको श्रीमतीलाई भेट्न सक्छु? हुन्छ, तर म यसरी आफ्नो कुरा बाहिर भन्दै हिँडेको छु भनेर उसलाई जानकारी दिन चाहन्न। त्यसो भए कसरी भेट्ने त? त्यस्तै कुराकानीमा त्यो दिन बितेको थियो। निश्चित कुराकानीकै क्रममा भए पनि कहिले भेट्ने, कहिले फोनमा कुरा गर्ने, इमेल एसएमएस मधुर राजीसँग नजिक हुँदै गएको थियो। बोलीचालीमा तपाईँ तिमीको कुनै बारना थिएन, जति बेला जे शरीर लाग्छ त्यही भन्न थालेका थिए उनीहरू। एक दिन कफी सपमा बसेर कफी खाँदै गर्दा मधुरले सोध्यो, कसैलाई कहिले प्रेम गरेकी छौ? थिएँ, उसले इमान्दारीपूर्वक भने। के भयो त? केटा मान्छेलाई प्रेम, आफ्नोपन, सम्मान, भावनात्मक आत्मीयता जस्ता कुराले खासै अर्थ राख्दैन भन्ने मेरो अनुभव छ। छोडिदेऊ मेरो कुरा, नगरौँ। हो, रक्सी खाने रहेछन् भने रक्सी खाएर कम्पनी दिने केटीकेटाहरूलाई खुब मनपर्छ। नाच्न सकिन्छन् भने सँगै नाचिदिने केटी मनपर्छ। अन्य कुराका पाराखी पनि हुन्छन्। यसको अर्थ प्रेम र विवाहका लागि होइन, तर कहिलेकाहीँ यिनै क्षणिक कुराहरूमा लाग्दा लाग्दै केटाहरू फस्ने पनि गर्छन्। मधुरले पनि इमान्दारीपूर्वक नै भन्यो। साँझ आफ्नो घरतिर लाग्दै गर्दा उसले राजीलाई भन्यो, तिमीलाई भेटेपछि म धेरै हल्का भएको छु, मलाई संसार रमाइलो लाग्न थालेको छ राजी। श्रीमतीलाई देख्न साथ मलाई एक प्रकारको ग्लानी र पीडा दुवै भएर आउँथ्यो, म न्युट्रलाइज भएको छु, थ्याङ्क यू फर द कम्पनी। त्यसपछि पटक पटकका भेटमा उनीहरूले प्रेम र जीवनका कुराहरू गरे। एक दिन राजीले भने, जब मानिसलाई कसैसँग साँच्चैकै प्रेम हुन्छ, उसले आफ्नो प्रेमी प्रेमिकालाई कुनै पनि अर्थमा दुःखी देख्न सक्दैन। मलाई लाग्छ यसमा महिला या पुरुष भन्ने कुरै होइन, प्रेमको भावना मान्छेमा एकै प्रकारको हुन्छ। तर वास्तविकता त के हो भने, साँच्चैकै नभएर जीवनमा प्रेम गरे जस्तो गर्ने मान्छेहरू यहाँ धेरै छन्। तिमी पनि तिम्रो श्रीमतीलाई प्रेम गरे जस्तो गर्छौ, तर खासमा श्रीमतीप्रतिको प्रेमले तिमीले उसलाई छोड्न नसकेको होइन, तिम्रो बच्चा र घर परिवार लथालिङ्ग हुने डरले तिमीले अझै पनि उसँग सम्झौता गर्न चाहन्छौ। उसले सहमत भए जाने गरी टाउको हल्लाएर भन्यो, मेरो श्रीमतीको त्यो मान्छेप्रतिको भ्रम कसरी टुटाउने होला? आफ्नो स्वास्नीप्रति त्यति सहनशील लोग्ने मान्छे उसले कहिले भेटेकी थिएन। भनी, तिमी उसलाई माया गर्दैनौ मलाई थाहा छ, तर तिमी उसलाई धेरै माया गर्छौ भन्ने कुराको महसुस गराउ। दिनमा 5 पल्ट फोन मलाई होइन उसलाई गर। आफ्नो जीवनमा आएको असहज परिस्थितिको सामना गर्न र आफूलाई भुलाउन मधुरले आफूलाई माध्यम बनाइरहेको छ भन्ने कुरामा उसलाई कुनै शंका थिएन। पछिल्लो चरणमा कहाँ छौ, के गर्दैछौ, खाना खायो, खुसी छौ, कफी खाने हो, आज कस्तो राम्रो देखेको, मैले त झन्डै नचिनेको जस्ता कुराहरू राजीलाई सोध्ने मात्र गर्दैनथ्यो, आफू पनि त्यस्तै कुराको अपेक्षा गर्न थालेको थियो। एक दिन उसले भन्यो, हेर न, आफूलाई अलिक गाह्रो भयो कि म सधैँ तिमीलाई सम्झिने गर्छु। हिजो पनि राति एउटा एसएमएस आएको थियो, मैले देख्ला भनेर उसले नपढी डिलिट गरिदिए। मलाई हिजो आज केटी मान्छेका बुढी औँला देख्यो कि घृणा लाग्छ, एसएमएस थिच्ने औँला हुन् जस्तो लाग्छ। जब आफू उसले केही भनिन, सोची, हरे, यसरी पनि मानिसको जीवन चलेकै छ, बाहिरबाट यिनीहरूलाई हेर्नेले कति राम्रो परिवार भन्ने ठान्दा हुन्। यसबीचमा आफूले काउन्सिलिङ गरे, मानसिक रूपले उपयोग भए या के भए भन्ने कुराले राजीलाई पटक पटक खोज्ने गरेको थियो। एक साँझ उसले फेरि फोनमा भन्यो, हेर न, ऊ अहिलेसम्म आएकी छैन, घरमा बत्ती पनि छैन, आज दिउँसैदेखि म तिमीलाई सम्झिरहेको थिएँ, तिमीसँग खाना खान मन लाग्यो, हामी भेटौँ। उसलाई एकदमै नरमाइलो लाग्यो, भनी, तिमीलाई नरमाइलो लागेको मलाई दुःख छ मधुर, भयो, अब मलाई धेरै तिम्रो पेन किलर नबनाऊ।
और भूल गए हो देश गए और भूल गए हो काहे को प्रीत लगाई हो मेरा पापी दिया नहीं माने नहीं मानेगा मेरा पापी हाँ मेरा पापी दिया मेरा
श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक पेन किलर। यो कथा हामीले बबिता बस्नेतको कथा वाचन गरेका थियौं र यो कथा नेपाल म्यागजिनमा प्रकाशित भइसकेको कथा हो। आजको श्रुति सम्वेकमा हामीले कथाकार बबिता बस्नेतका 3 कथाहरू वाचन गरेर सुनायौं। तपाईँलाई यी कथाहरूको वाचन कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला। प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 19 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि shrutii shruti@unn.com.np इमेल लेख्न सक्नुहुन्छ। हवस् त, अर्को साता अर्को कुनै गद्य लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे विदा हुन्छु। नमस्कार, शुभरात्री।